आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Thank you. प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाई सबै बाइबल अध्ययनको निम्ति तयारीको साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ। त मित्र, तपाईहरूलाई थाहै होला यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियमको इतिहासको पुस्तकबाट त वचन अध्ययनको क्रममा आज हामी पहिलो इतिहास 13 र 14 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दाउद र सन्दुक। विशेष गरेर पहिलो इतिहास 13-16 अध्यायको खण्डमा हामी देख्नेछौ यरुसलेममा करारको सन्दुक ल्याउने दाउदको पहिलो प्रयत्न। न्यायकर्ताहरूको समय अवधिमा तपाईलाई यादै होला सन्दुकलाई पलिस्तिनीहरूले युद्धमा कब्जा गरेथे। जबसम्म यो करारको सन्दुक तिनीहरूले आफ्नो साथमा राखेथे तबसम्म तिनीहरूमा एउटा पछि अर्को समस्या कष्ट दुःखहरू निरन्तर रहिरह्यो। त्यसकारण तिनीहरूले यसलाई नयाँ गाडीमा हालेर इसरायलीहरूलाई पठाइदिए। पहिलो समुएल 6 अध्याय अनुसार त्यस समयदेखि यो समयसम्म सन्दुक किर्जात जिरेममा अभिनादाबको घरमा रहेको थियो। अहिले दाउद उसको राजधानी यरुसलेममा त्यसलाई ल्याउन प्रयत्न गर्दछन्। परमेश्वरले यसको नोट गर्नुभयो किनभने यसले उसलाई खुशी तुल्यायो र दाउद आत्मिक विषयहरूमा जोड़ दिइरहेका थिए। तर दाउदले यो गलत तरिकामा ल्याउने कोशिश गर्नेछन्। पहिलो इतिहास 13:1 पदमा भनिएको छ, हरेक विषयमा दाउदले आफ्ना 1,000 र 100 अफिसरहरूसँग सल्लाह लिन्थे। दाउद अहिले इसरायलको नयाँ राजा हुन्। जब तिनी सिंहासनमा आउँदछन् तिनीसँग महान योजनाहरू छन्, तिनीसँग महान दर्शन छ। तिनी सन्दुकलाई यरुसलेममा ल्याउन चाहन्छन्। त्यसकारण तिनी हरेक लिडरसँग सल्लाह सुझाव लिन्छन्। मेरो विचारमा दाउदले यी सबै मानिसहरूसँग सल्लाह लिने काममा गलत गरे। परमेश्वरले उसलाई अगुवाई र निर्देशन दिइरहनु भएको थियो। उही तरिकामा आज धेरै मण्डलीहरूमा गम्भीर समस्याहरूको वृद्धि भइरहेको छ, किनभने त्यहाँ थुप्रै मानिसहरू छन् जो विशेष गरेर मण्डलीका समितिहरू निर्णयहरू बनाउन चाहन्छन्। समस्याहरू यस कारण उठ्दछ किनभने यी मानिसहरू मध्ये कतिजना निर्णयहरू बनाउन आत्मिक रूपमा सुसञ्जित छैनन्। धेरै पल्ट तिनीहरूको गलत निर्णयहरूले ख्रिष्टको सेवाको आघात गर्दछ। यो मलाई यस्तो देखाइ पर्दछ कि यी सबै मानिसहरूसँग सल्लाह लिने काममा दाउदले गलत काम गरे। हरेकको कुरा सुनेर संकष्टको निम्त्याउनु पर्यो। 13:2-3 पदमा भनिएको छ, तब तिनले इसरायलका जम्मै समुदायलाई भने, यदि तपाईहरू सम्मति दिनुहुन्छ र यदि परमप्रभु हाम्रा परमेश्वरले बाटो खोलिदिनु भयो भने हामी इसरायलका सबै जिल्लाहरूमा पछि रहेका हाम्रा कुटुम्बहरू र शहरहरूका पुजारीहरू र लेबीहरूलाई जहाँ तिनीहरूका बस्तीहरू छन् हामीसँग मिल्न आउन् भनी समाचार पठाउ। हाम्रा परमेश्वरको सन्दुक हामी ल्याउ, किनभने साउल बाचुन्जेल हामीले कहिले त्यसको वास्ता गरेनौ। यो साउलको दिनहरूको संक्षिप्त झलक हो। त्यस अवधिमा पवित्र वासस्थानमा परमेश्वरको आराधना गर्न पूर्ण रूपमा छोडिएका थिए। परिणाम स्वरूप सम्पूर्ण पवित्र वासस्थान वा भेट हुने पाल संगठन विध्वंस भयो, विनाश भयो। लेबीहरू छरपट्ट छरी गए। अहिले यो खबर सारा मुलुकभरि पठाइयो कि दाउदे सन्दुक यरुसलेममा ल्याउन चाहन्छन्। अनि 4 पदमा भनिएको छ, तब सबै समुदायले त्यसो गर्ने निश्चय गरे औ समस्त जातिले सम्मति दिए। निर्णय सर्वसम्मत हो। तिनीहरू सबै सन्दुक यरुसलेममा ल्याएको चाहन्छन्। अनि पाँच पदमा भनिएको छ, यसैले क्रियात आरिमबाट परमेश्वरको सन्दुक ल्याउन मिश्र देशको सिहोरदेखि लेबो हमातसम्मका जम्मै इसरायललाई दाऊदले भेला गराए। पहिलो समुएल सात अध्यायमा सन्दुक क्रियात आरिममा पलिस्तिनहरूले पठाएको रेकर्ड देखाएका थियौं र त्यही नै छोडिएको थियो, किनभने पलिस्तिनीहरूले यससँग खराब अनुभवका झेलेका थिए या सामना गर्नु परेको थियो। तिनीहरूमाथि एउटा पछि अर्को समस्या दुःख कष्ट आइपरेको थियो। अनि छ पदमा भनिएको छ, तब दाऊद र समस्त यहुदामा पर्ने बाला अर्थात किर्यात आरिममा करूबहरूमाथि विराजमान हुनुहुने उहाँकै नाउँले कहलाइएको परमप्रभुको सन्दुक लिनलाई उक्लेर गए। निश्चय नै परमेश्वर सन्दुकमा करूबहरूमाथि बस्नुहुन्न थियो, तर त्यही नै स्थान इसरायलीहरूसँग आफ्नो भेट गर्ने स्थानको रूपमा निर्दिष्ट गरिएको थियो। उहाँको उपस्थित त्यहाँ थियो। अहिले तिनीहरूले आफ्नो सबभन्दा ठूलो भूल बनाउनेछन्। कसैले यसरी भनेका थिए, यो सही कुरो हो तर गलत तरिकामा गराई हो। सन्दुक यरुसलेममा ल्याउने काम सही थियो, तर यो ल्याउने तरिका चाहिँ गलत थियो। अनि सात पदमा भनिएको छ, अनि तिनीहरूले अभिनादाबको घरबाट परमेश्वरको सन्दुक एउटा नयाँ गाडामा राखे औ उज्जा र अहियोले चाहिँ यो गाडा हाँक्दै लगे। परमेश्वरले सुस्पष्ट तरिकामा निर्देशनहरू दिनुभएको थियो कि कसरी सन्दुकलाई बोक्ने। पवित्र वासस्थान वा भेट हुने पालका अन्य सरसामानहरू गाडामा लैजान सकिन्थ्यो, तर सन्दुकलाई होइन। परमेश्वरले मोसालाई के भन्नुभएको थियो सो कुराको ध्यान दिनुहोस्। छाउनी प्रस्थान हुने बेलामा हारून र त्यसका छोराहरूले पवित्र वासस्थान र त्यसका सबै सरदामहरू ढाकिएपछि कहातका छोराहरूले ती बोक्न आउन्, तर तिनीहरूले पवित्र कुराहरू नछौं नत्र त मर्नेछन्। भेट हुने पालमा कहातका छोराहरूले उठाउने अभिभार यिनै हुन्। सन्दुकलाई कहिले पनि गाडामा लैजानु हुँदैन थियो। यो कहातका छोराहरूद्वारा काँधमा बोकिनु पर्दथ्यो। किन? सन्दुकले ख्रिष्टको बताउँछ र उहाँलाई आज पनि हरेक व्यक्ति विशेषहरूद्वारा बोकिनु पर्दछ। धेरै ख्रिस्टियनहरू सजिलो तरिकामा यो गर्न चाहन्छन्। मित्र, परमेश्वरको वचन दिनलाई कामको आवश्यक पर्दछ। धेरै मानिसहरू खर्चको बारेमा गुनासो गर्दछन्। म स्वयं पनि अनावश्यक खर्चको बारेमा खेद गर्दछु, तर म तपाईँलाई भन्छु कि परमेश्वरको वचन बाहिर दिनलाई हाम्रो केही किमतको आवश्यक पर्नेछ। हामी यो गाडामा लगाउन सक्दैनौ। हामीले यसको बोक्नै पर्दछ जुन आज संसारलाई नित्यन्त आवश्यक छ। परमेश्वरले सुसमाचार खुला आकाशमा लेख्नुहुन्न। यो उहाँका सन्तानहरूद्वारा उहाँका विश्वासीहरूद्वारा अरूलाई दिनु पर्दछ। आठ पदमा भनिएको छ, दाऊद र सबै इसरायल परमेश्वरको सामने आनन्दले गीत बिना सारङ्गी खैजडी झ्याम्टा र तुरहैको स्वरमा खुब जोशले नाचे। दाऊद महान संगीतकार थिए र यो वास्तविक आनन्दको क्षण थियो, तर यो 81 बीचमा रोकिन पुग्दछ। नौ र दश पदमा भनिएको छ, तर तिनीहरू किदोनको खलामा आइपुग्दा ती गोरुहरूले ठक्कर खाए र उज्जाले सन्दुक समात्न आफ्नो हात बढाए, तर परमप्रभु उज्जासँग क्रोधित भएर तिनलाई प्रहार गर्नुभयो किनभने तिनले आफ्नो हात बढाएर सन्दुक छोएका थिए। यो किन? किनभने तिनीहरूले यसको ल्याउने काममा गलत तरिकामा ल्याए। तिनीहरूले सही गवाही दिइरहेका थिएनन्। तर तपाईँ यो भन्नुहोला, यो त एकदम निर्दयी कुर्ताको कुरा हो। त्यो मानिसले खालि यसको थामेको मात्र थिए। मित्र, सबभन्दा पहिलो कुरा चाहिँ त्यो सन्दुक गाडामा राख्नु हुँदैन थियो। दोस्रो कुरा हो, त्यस सन्दुकलाई थाम्न उज्जाको आवश्यक थिएन। आज धेरै ख्रिस्टियनहरू आफ्ना हात परमप्रभुको कार्यहरूमा लगाइरहेका छन्। तिनीहरू परमप्रभुको कामको हस्तक्षेप गरिरहेका छन्। म तपाईँलाई धेरै उदाहरणहरूको बताउन सक्छु। जुन काम गराई असल हो, तर परमेश्वरको तरिकामा यो गरिरहेका छैनन्। परिणाम स्वरूप आशिषहरू आउँदैन। त्यो सन्दुकको मामलामा जस्तै ती मानिसहरू जसले हस्तक्षेप गरे तिनीहरूलाई परमेश्वरद्वारा पन्छ्याइए। अनि 11 पदमा भनिएको छ, यसैले तिनी परमेश्वरको सामने त्यही नै मरे। परमप्रभुको क्रोध उज्जामाथि परेकोले दाउद अप्रसन्न भए र तिनले त्यस ठाउँको नाउँ पेरिस उज्जा राखे। त्यो नाउँ अझसम्म छ। दाउद यो घटना देखेर अप्रसन्न भए। अनि बाह्र पदमा भनिएको छ, त्यस दिन दाउद परमेश्वरसँग डराए र तिनले भने, यसो भएपछि मैले परमेश्वरको सन्दुकलाई कसरी राख्न सक्छु। ओ मित्र, धेरैपल्ट हामी आफ्नै तरिकामा केही काम गर्न प्रयत्न गर्दछौ, त्यसपछि जब हामी असफल हुन्छौं तब हामी परमेश्वरमा दोष फ्याँक्छौ। हामी भन्छौ, कसरी यो प्रभुको निम्ति गर्न गइरहेको छु। परमेश्वरको तरिकामा गर्नुहोस्, उहाँका तमाम कुरालाई फर्काइदिनुहोस्। त्यही नै दाउदले अन्त्यमा गर्नु परेको थियो। 13 र 14 पदमा भनिएको छ, यसैले तिनले सन्दुक आफूसित दाउदको शहरमा लगेनन्, तर एकातिर लगेर गिती ओबेद एदोमको घरमा लगे। यसरी सन्दुक ओबेद एदोमको घरानासित निकै तिनकै घरमा 3 महिनासम्म रह्यो। औ परमप्रभुले ओबेद एदोमको घराना र तिनका घरानामा भएका सबैलाई आशिष दिनुभयो। यसले यो घटनाको अन्त गर्दछ। सन्दुक यस समयमा यरूशलेममा ल्याइने छैन। परमेश्वरले यस परिवारलाई आशिष दिनुहुन्छ जसको घरमा यो सन्दुक राखिएको थियो। तर हामी देख्छौ कि दाउदले केही समयसम्म सन्दुक यरूशलेममा ल्याउने कुराको आफ्नो मन बदल्छन् र अरू कुरैमै आफ्नो ध्यान लगाउँछन्। यसपछि हामी 14 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी देख्नेछौ परमेश्वर दाउदलाई उन्नति गराइरहनु भएको छ र उसको प्रसिद्धता पूरा अन्य राष्ट्रहरूमा फैलिरहेको छ। पहिलो इतिहास 14 अध्यायको 1 पदमा भनिएको छ, स्वर्गका राजा हिरामले दाउद कहाँ एउटा राजदूत पठाए। तिनले देवदारका काठहरू साथसाथै डकर्मी र सिकर्मीहरू तिनका निम्ति एउटा घर बनाउन पठाए। दाउद र हिराम अति नै महान मित्रहरू थिए। हामीलाई शास्त्रको अन्य जग्गाहरूमा भनिएको छ कि हिरामले दाउदलाई प्रेम गर्थे। यहाँ दाउदको शासनको शुरूमै हिराम उसलाई आफ्नो घर वा महल बनाउन सहायता गर्न चाहन्छन्। अनि आगे पद 2 र 3 भनिएको छ, अब परमप्रभुले आफूलाई इसरायलमाथि राजा स्थिर गर्नुभयो औ आफ्नो प्रजा इसरायलको खातिर आफ्ना राजकीय शक्तिलाई उच्च पार्नुभयो भनी दाउदलाई थाहा भयो। दाउदले यरूशलेममा अझ धेरै विवाह गरे औ तिनका अरू धेरै छोरा छोरीहरू भए। अहिले सम्भवत तपाईँ भनिरहनु भएको होला, परमेश्वरले यो बहुविवाहको अनुमति दिनुभयो। मित्र, परमेश्वरले धेरै पत्नीहरू थुपार्नलाई दिनुभयो, तर यसको मंजूर वा स्वीकार गर्नु भएन। वास्तवमा उसको बहुविवाहको कारण परमेश्वरद्वारा दण्डित हुनेछन् र यसले उसको बाँकी जीवनभरि दुःख आँसु र शोक ल्याउनेछ। मित्र, बहुविवाह गलत कुरा हो। यो रिकर्ड यस कारणले दिइएको छैन कि परमेश्वरले यसको स्वीकार वा मंजूर गर्नुभयो, होइन, तर परमेश्वरले हामीले यो ठिक कुरा जानेको चाहनुहुन्छ कि त्यहाँ के कस्ता घटनाहरू घटेथे। यो ऐतिहासिक रेकर्ड हो र जब हामी यसको पछ्याउँछौ हामी थाहा पाउँछौ कि यसमाथि परमेश्वरको मनोवृत्ति कस्तो छ। दाउदको इन्कार र अस्वीकार गरिएको एक समयमा पलिस्तिनहरूले सोचे कि दाउद तिनीहरूका पक्षमा हुने मानिस भए। अहिले दाउद आफ्नै जातिहरूका फर्केका छन् र इसरायलहरूले आफ्ना राजा अभिषेक गरेका छन् तिनलाई, जुन कुरा पलिस्तिनीहरूलाई मन परेन। अनि आगे पद 8 देखि 12 भनिएको छ, दाउद सारा इसरायलमाथि राजा अभिषेक भए भनी जब पलिस्तीहरूले सुने तब तिनीहरू एक दल भएर तिनलाई खोज्न निस्के। यो सुनेर दाउद तिनीहरूका सामना गर्न गए। तब पलिस्तीहरूले आएर रमैको बेसी लुटे। यसै कारण दाउदले परमेश्वरलाई सोधे, यदि मैले पलिस्तीहरूलाई आक्रमण गरे भने के तपाईँ तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि परमप्रभुले जवाब दिनुभयो, जा, म तिनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। यसैले तिनी उक्ली गए र तिनीहरूलाई बाला पराजिममा आक्रमण गरेर जिते। दाउदले भने, नदीले त्यसको किनारा भत्काए झै परमेश्वरले मद्वारा मेरा शत्रुहरूको पंक्तिलाई भत्काइदिनुभयो। यसैले त्यस ठाउँको बाल पराजिम राखियो। पलिस्तीहरूले त्यहाँ आफ्ना देवताहरू छोडिराखे र दाउदको हुकुम अनुसार ती जलाइए। यो पलिस्तिनीहरूमाथि दाउदको लागि महान विजय थियो, किनकि अहिलेसम्म इसरायलीहरूले यी मानिसहरूमाथि त्यति धेरै विजय गरेका थिएनन्। आगे पद 13 र 14 भनिएको छ, पलिस्तीहरूले अर्को एकपल्ट बेसीमा लुटपिट गरे, फेरि दाउदले परमेश्वरसँग सोधे र परमेश्वरले तिनलाई भन्नुभयो, यसपल्ट त तिनीहरूको पछिल्लोतिर जानुपर्छ, तिनीहरूलाई आक्रमण नगरिकन घुमेर किम्बुको रूखको सामनेबाट तिनीहरूमाथि जाइ लाग। मित्र, दाउदले यो भन्न सक्थे, अरे फेरि यी पलिस्तिनीहरू मेरो विरूद्धमा लड़ाई गरिरहेका छन्, मैले तिनीहरूलाई पहिले जिते र अहिले म फेरि तिनीहरूको विरूद्धमा जानेछु र जित्नेछु। अहा, उसले परमेश्वरलाई सोधे, मार्गदर्शन मागे र परमेश्वरले भन्नुभयो उसले अहिले त्यहाँ लड़ाई गर्नु हुँदैन। उहाँले दाउलाई भन्नुभयो कि पछिल्लोतिर हट र तिनीहरूलाई आक्रमण नगरी घुमेर किम्बुको रूखको सामनेबाट तिनीहरूमाथि जाइलाग। त्यहाँ दाउदले लाभ उठाउँथे। मित्र, आज त्यहाँ थुप्रै क्रिस्चियनहरू छन् जो आफ्नो पवित्र समाज, ज्ञान र विवेकलाई उचित रूपमा नचलाएकोले गर्दा दुःखमा, कष्टमा, आपतमा पर्दछन्। हाँ, यो अति असल कुरो हो प्रभुमा विश्वास र भरोसा गर्नु, अनि प्रभु हाम्रो जीवनमा उहाँलाई पूर्ण रूपले विश्वास र भरोसा गरेको चाहनुहुन्छ र उहाँले हामीलाई सहायता गर्नु पनि हुन्छ। तर मित्र, उही समयमा प्रभु चाहनुहुन्छ कि कहिलेकाहीँ परमेश्वरले दिनुभएको पवित्र विवेक, ज्ञानको, समझको प्रयोग गरेको। त्यसकारण यो कहिले उत्तम हुन्छ, कुनै कुरा आरम्भ गर्नुभन्दा पहिले प्रभुसँग हाम्रो विवेक र समझ, ज्ञानको मार्गदर्शन मागेर विश्वास साथ त्यस कामलाई गर्नुपर्छ, अनि प्रभुले हामीलाई विजय दिनुहुनेछ, सफल दिनुहुनेछ। 15 पदमा भनिएको छ, त्यसपछि रूखहरूका टुप्पा टुप्पामा हुरुरुरु आवाज आउने बित्तिकै तिनीहरूसित लड़ाई गर, किनभने परमेश्वर तिमीहरूको अघि अघि पलिस्तीको सेनालाई परास्त गर्न जानुहुनेछ। मेरो एकजना सेवक मित्र त्यो एक चर्चको बारेमा भन्न आएथे जहाँ तिनी सेवा गर्न गइरहेका थिए, अनि त्यो चर्चको बारेमा म राम्ररी जान्दथे। मैले उसलाई त्यहाँ तत्कालै नजान सल्लाह दिए। उसले सोध्यो, किन? मैले उत्तर दिए, त्यहाँ जानभन्दा पहिले किम्बुहरूका रूखहरूको टुप्पा टुप्पामा हुरुरु आवाज सुन्दैनौ। मित्र, त्यहाँ त्यस्ता समयहरू पनि आउँछन् कि तपाईँ र मैले परमेश्वरले हाम्रो निम्ति बाटो तयार पारिरहनु भएको छ या छैन, सो कुराको अवगत नभइन्जेलसम्म पर्खनु पर्छ। हामीले तबसम्म पर्खनु पर्छ जबसम्म उहाँले संकेत दिनुहुन्न। परमेश्वरले कुनै न कुनै संकेत निश्चित दिनुहुन्छ जब हामी कुनै कामको निम्ति परमेश्वरसँग प्रार्थनामा सोधपूछ गर्छौं, मार्गदर्शन गर्छौ वा मार्गदर्शन माग्छौ, यो म विश्वास गर्दछु। अनि 16 र 17 पदमा भनिएको छ, परमेश्वरले आज्ञा गर्नु भए झैं दाउदले गरे र तिनीहरूले पलिस्ती सेनालाई गिबोनदेखि गेजेरसम्म खेदेर परास्त गरे। यसैले दाउदको ख्याति सबै देशमा फैलियो र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो। यसकारण मैले भने कि दाउद एक महान विश्वका लिडर थिए। त्यस विशेष समयमा उसको राज्य महान राज्यहरूमध्ये एक थियो। परमेश्वरले यस मानिसलाई महान बनाउनुभयो। त्यस महत्वहीन निरर्थक मुलुकमा यो सानो मुलुक महान विश्वशक्ति बन्यो। यस तथ्यले हामीलाई अचम्भित तुल्याउनु हुँदैन। विश्वको इतिहासमा यस्तै खालका अर्को उदाहरण पनि छ, भेनिस। भेनिसको सहर एक समयमा विश्वको शासन गरेथे, अनि यो खाली एक सहर मात्र थियो, राष्ट्र पनि होइन। त्यसकारण यो कुनै अचम्भित पार्ने कुरा होइन कि इसरायल त्यस बेला विश्वशक्ति बन्न सकियो भन्ने कुरामा हामीलाई यसको कारण भनिएको छ। अब परमप्रभुले आफूलाई इसरायलमाथि राजा स्थिर गर्नुभयो औ आफ्नो प्रजा इसरायलको खातिर आफ्ना राजकीय शक्तिलाई उच्च पार्नुभयो भनी दाउदलाई थाहा भयो। अनि 17 पदले भन्छ, यसैले दाउदको ख्याति सबै देशमा फैलियो र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो।
प्रशंसा गरौं प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।